باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین والصلاة والسلام على سید الانبیاء والمرسلین وعلى اہل بیته الطیبین الطاہرین وصحبه المنتجبین. کل ہم جس جگہ تک اپنی گفتگو کو پہنچا پائے تھے وہیں سے ہم آگے چلیں گے. آغا محسن کراتی کے لکھے ہوئے اس خط میں امام خمینی کی کتاب آداب الصلاح کا ایک اقتباس جو انہوں نے اپنے خط میں شامل کیا ہے وہ ہم بیان کر رہے تھے, اور ہم اس جگہ پر پہنچے تھے کہ جہاں امام خمینی رضوان اللہ تعالی علیہ یہ بیان فرماتے ہیں کہ وہ کون کون سی چیزیں ہیں جو ہمارے اور قرآن کے درمیان حجاب بن جاتی. یعنی اصل میں قرآن مجید سے جو استفادہ ہمیں کرنا چاہیے اس سے ہماری توجہ کو ہٹا دیتی اور ہم اسے نہیں دیکھ پاتے جسے اصل میں دیکھنا چاہیے, وہاں نہیں پہنچ پاتے جہاں اصل میں پہنچنا چاہیے. تو ان میں سے ایک حجاب انہوں نے بیان کیا تھا کہ کچھ لوگ جس علم کے وہ ماہر ہوتے ہیں, مثلاً اگر تجوید کے ماہر ہیں تو وہ سمجھتے ہیں ہم سے بہتر قرآن مجید کا حامل کوئی نہیں ہے, اور وہ علم ان کے لیے حجاب بن جاتا ہے, وہ اسی میں لگے رہتے ہیں, اسی کو بہتر بناتے رہتے ہیں, لیکن بہترین قاری بن جانے کے باوجود قرآن مجید کی ہدایت کے ساتھ ان کا قریبی رشتہ قائم نہیں ہوتا. تو یہ تجوید جو کہ قرآن ہی سے مربوط ایک علم ہے, یہ علم ہی قرآن اور صاحب تجوید کے درمیان حجاب بن جاتا. اسی طرح دوسرا فرمایا تھا, آپ کو یاد ہوگا کہ انہی حجابوں میں سے ایک حجاب مختلف جو اسلام میں مسالک اور مذاہب اور فرقے بنے ہیں ان کی آپس کی اختلاف والی آراء اور ان کے عقائد, اس پر توجہ ہوتی ہے. لیکن قرآن جو بات کر رہا ہے اس کے درمیان اور ہمارے درمیان یہ والی لڑائی حجاب بن جاتی. یہ ہم پڑھ چکے تھے, اور یہ تیسرا اور یوں سمجھے کہ آخری, یہ بہت اہم ہے. آپ نے دیکھا ہوگا کہ اگر کوئی شخص قرآن کریم کو پڑھنے کے بارے میں رہنمائی مانگے اپنے مسلک کے عالم سے تو بالعموم اس کی حوصلہ شکنی کی جاتی ہے, اور بجائے ترجمہ پڑھنے کے اسے کہا جاتا ہے تفسیر پڑھو. خود میرے ساتھ بھی کئی مرتبہ یہ ہوا کہ جب کہا لوگوں کو, تاکید کی کہ آپ قرآن کو پڑھیں, تو پھر کسی نہ کسی نے آ کے سوال کیا کون سی تفسیر پڑھیں. تو میں نے ان سے کہا کہ میں نے تو کہا ہے قرآن پڑھے, میں نے تفسیر پڑھنے کا تھوڑی کہا ہے. قرآن پر وہ جو میں اس کو یوں کہا کرتا ہوں کہ جو آپ اپنے معاشرے میں دیکھا سنا ہوگا ایک لفظ کہ کسی نے جادو کر کے بندش کر دی, کاروبار نہیں چل رہا, رشتہ نہیں ہو رہا, فلان نہیں ہو رہا, تو میں کہتا ہوں کہ یہ اصل بندش یہ ہے ہمارے اور قرآن کے درمیان کہ ہمیں قرآن کے قریب نہیں جانے دیتی یہ باتیں جو ہمارے ذہنوں میں موجود ہیں. یہاں پر امام خمینی کیا فرما رہے کہ ان حجابوں میں سے کہ جو اس نورانی صحیفے سے استفادے میں رکاوٹ ہیں, उन हिजाबों में से एक और हिजाब ये अकीदा है, ये एतकाद है कि जो कुछ मुफस्सिरीन ने लिखा है, जो कुछ मुफस्सिरीन ने समझा है, इसके अलावा किसी को हक हासिल नहीं है कि कुरान से इस्तफादा करे, खुद समझने की कोशिश करे, बल्कि उधर जाए जो उन्होंने समझा है वो चुपचाप ले ले उनसे, खुद समझने की कोशिश ना करे। तो इमाम खुमैनी फरमा रहे यही तसव्वुर है जिसकी वजह से लोग पहले कहते हैं कौन सी तफसीर पढ़े, हम कैसे कुरान पढ़ सकते हैं। सारी की सारी जंग ही इसी नज़रिए के साथ, ये बुत टूटेगा तो अवामुन्नास अल्लाह की किताब के करीब आने की हिम्मत कर लें, लेकिन ये बुत है बहुत मजबूत, बहुत कंक्रीट से बनाया गया है, इसको ये टूटता नहीं है। मुख्तलिफ चीज़ें जहन में जगह बनाई हुई होती हैं कुरान के बारे में और ये फिर बुत टूटता नहीं। तो इमाम खुमैनी क्या फरमा रहे हैं कि ये एतकाद हिजाब है कि मुफस्सिरों ने जो समझा है वही हमने जानना है, हमें हक नहीं है कि हम कुरान को खुद से उसमें गौर व फिक्र करें, उसमें तदब्बुर करें। और इन लोगों ने जिनका ये अकीदा है, इन्होंने कुरान में तफक्कुर और कुरान की आयात मुबारका में तदब्बुर को मिक्स कर दिया है तफसीर बिर राय से। तफसीर बिर राय क्या होती है? सलवात पढ़े मोहम्मद वाले तफसीर बिर राय क्या होती है? ये वो वाला इल्जाम है कि जो बंदा हकीर पर कई जगह पे लग चुका है। कभी कोई दोस्त बताता है आके कि फलान साहब के पास हम बैठे थे, आपका जिक्र आया, तो उन्होंने कहा वो तफसीर बिर राय करता है। वो तफसीर बिर राय होती क्या है? तफसीर बिर राय ये होती है कि कुरान से समझ आने वाली बात पर अपना एतकाद ठोसना, यानी जो मैं जिस अकीदे को अपना चुका हूं, कुरान की आयात को ज़बरदस्ती उस अकीदे पे फिट करने की कोशिश करूँ, यानी अपनी राय को कुरान की राय पर फौकियत दूँ, ये तफसीर बिर राय है। ना कि कुरान मजीद जिस तरह से बयान कर रहा है उस तरह बात को बयान किया जाए, ये तफसीर बिर राय। अक्सर लोगों को तफसीर बिर राय की तारीफ भी नहीं पता, लेकिन एक मुबहम सा इल्ज़ाम लगा देते हैं कि इस ये तफसीर बिर राय करते हैं। तफसीर बिर राय ये नहीं है, तफसीर बिर राय वो है जो आपकी खिदमत में अर्ज कर रहा हूँ, अपनी राय को आयात कुरान की बात पर मुसल्लत करना और कुरान की आयत जिस तरफ लेके जा रही है उधर से थोड़ा सा मोड़ देना, अपने एतकाद के मुताबिक उसका रुख कर ले। सलवात पढ़े मोहम्मद वाले एक आपको प्रैक्टिकल मिसाल दूं जो बड़ी वाज़े है, आप एक सलवात पढ़े मोहम्मद वाले आप देखिए, पाकिस्तान के एक बहुत ही मशहूर और मारूफ अहले मिंबर, कि उनका वीडियो क्लिप भी अभी मेरे पास फोन में है, उन्होंने बदतरीन इल्मी खयानत की, आयत कुरान से खेला और सामने वालों से इस तरह बात की कि उन्हें पूरा कॉन्फिडेंस था कि जो मेरे सामने अवाम बैठे हुए हैं इन्होंने शक्ल नहीं देखी होगी कुरान की कि ये मेरी बात पे एतराज़ कर सके। अब ज़रा गौर से सुनिए, पहले मैं आपको वो आयत बताऊं, उसका पस मंज़र बताऊं कि मेरे सामने है, और फिर उन्होंने किस तरह खेला वो भी बताता हूँ आप। ये सूरतुल बकरा की बिल्कुल आखिर में आयत नंबर 283, ये याद रखें कि आयत नंबर 282 ये कुरान की सबसे तुलानी आयत है। और इस आयत का मौजू अगली आयत 283 जिस पर मैंने बात करनी है उसमें जारी है, और वो मौजू क्या है गौर से सुनिए। ये 282 यहाँ से शुरू होती है। ए ईमान वालो, जब एक दूसरे के साथ देन का मामला करो, यानी उधार लेन देन कोई कर्ज का मामला करो, जैसे कहते हैं पेमेंट बाद में करनी है अभी इतनी करनी है, इस तरह का मामला करो तो उसे लिख लो, उसे लिख लो। कितनी जगह मैंने देखा है नहीं लिखा होता, बाद में दोस्त आपस में लड़ पड़ते हैं, शरीयत की खिलाफ वर्जी करते हैं। तो उस वक्त तो कातिब थे नहीं, आज तो हर कोई लिख सकता है, लिखवा सकता है। तो ये आयत चलती रहती है, कातिब लिखे अदल के साथ लिखे, चलते चलते आगे जाके है कि दो गवाह बना लो, दो मर्दों को गवाह बना लो, अगर दो मर्द ना हो तो एक मर्द और दो औरतों को बना लो, ताकि अगर एक भूलने लगे दूसरी याद करा दे, और गवाहों को जब बुलाया जाए वो हतमन आए, और गुनाहों को धमकियाँ उस गवाहों को धमकी भी ना दो। बाज़ औक़ात गवाहों को थ्रेट दी जाती है ना, जैसे हमारी अदालतों में रोज़ का फैशन है, ठीक है, आजकल ख़ास तौर पे गवाह जो है बेचारे मुखर जाते हैं या अपनी मर्ज़ी की गवाही दिलवा देते हैं लोग, ठीक है। तो अल्लाह ने फरमाया कि मैं इस आयत के आखिर से अब पढ़ रहा हूँ कि कातिब और गवाह इन्हें कोई नुकसान ना पहुंचाया जाए, जिसने वो एग्रीमेंट लिखा है ना उसको धमकी दी जाए, ना जो गवाह है उसका उसको धमकी दी जाए कि तूने गवाही नहीं देनी, और अगर तुम ये काम करो तो तुम्हारे अंदर फिस्क मौजूद है, तुम फासिक हो, और अल्लाह से डरो और अल्लाह तुम्हें तालीम देता है और अल्लाह हर चीज़ को खूब जानता है। बस मौजू क्या चल रहा है, लेन देन में लिखे जाने का, गवाहियों का। यही बात अगली आयत में कॉन्टीन्यूड है, और अगर तुम सफ़र में हो, व इन कुन तुम अला सफ़रिन, और अगर तुम सफ़र पर हो, व लम तजिदू कातिबन, और तुम्हें लिखने वाला ना मिले। उस ज़माने में पढ़े लिखे लोग बहुत कम होते थे, सफ़र में जा रहे हो वहाँ कोई तुमने आपस में एग्रीमेंट करना है, कोई लेन देन का मामला करना है, तुम्हें कातिब न मिले, फरिहानुन मकबूदा, तो कोई चीज़ गिरवी में रख लो, गिरवी के तौर पर। मसलन मैं आपसे कर्ज़ ले रहा हूँ तो मेरी कोई कीमती चीज़ मैं आपके पास गिरवी रखवा दूँ और आपके कब्ज़े में दे दूँ, मकबूदा यानी आपके कब्ज़े में दे दूँ, आपकी तहवील में दे दूँ, ताकि वो लिखे हुए एग्रीमेंट तो नहीं है, उसके बदले चलो एक गारंटी हो जाए कि ये चीज़ उसके पास है। और अगर तुम में से बाज पर एतमाद करें कि कोई बात नहीं तू मोमिन भाई अपना, मुझे तुझ पे एतमाद है, एतमाद करें, तो जिस पर एतमाद किया गया है उसे चाहिए कि अपनी अमानत को वापस करे और अल्लाह से जो उसका रब है डरे। अब यहाँ से आगे उन्होंने जो गेम खेली है वो है, अब आपको कॉन्टेक्स्ट पता लग गया बात क्या हो रही है। फिर अल्लाह फरमाता है वला तक्तुमुश शहादा, और न छुपाओ गवाही, न छुपाओ गवाही। अब आप इस आयत को पीछे से पढ़ के ला रहे हैं, आपके जहन में क्या आएगा, वला तक्तुमुश शहादा, गवाही ना छुपाओ, किसको कहा जा रहा है गवाही मत छुपाओ, जी गवाह को, गवाह को, यानी जैसे पीछे अल्लाह ने कहा गवाह को नुकसान मत पहुंचाओ, अब यहाँ कहा जा रहा है कि गवाही को मत छुपाओ, जब गवाही तलब की जाए गवाही को दो, और जो भी गवाही को छुपाएगा उसका दिल गुनाहगार है, यानी अंदर से बेईमान है वो। वल्लाहु बिमा तअमलूना अलीम, और अल्लाह जो तुम अमल करते हो उसे खूब जानते। ये है आयत असल में जो इसका मकाम है। मेरे मौला फरमाते हैं कि एक ज़माना आएगा कि जब कुरान की आयत जैसी वो है वैसी पढ़ी जाएंगी, लोगों को मज़ा नहीं आएगा, लोग कहेंगे ये तो बड़े घाटे की चीज़ है, और जब आयत को अपने मकाम से हटाकर और जगहों पे फिट किया जाएगा लोग कहेंगे वाह 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 क्या आयत पढ़ दी। अब इसकी मिसाल आपको दे रहा हूँ, ये आपने सुन ली। अब कहते वो साहब मिंबर पर बैठ के क्या कहते हैं, बड़े कॉन्फिडेंस से हाफजान कुरान से कह रहा हूँ, कॉन्फिडेंस चेक करें, اپنی قوم کی قرآن کے بارے میں جہالت پہ یقین ہے اس بندے کو. حافظان قرآن بتاؤ, اللہ قرآن میں فرما رہا ہے ولا تکتم الشہادہ, گواہی مت چھپاؤ. ذرا مجھے بتاؤ, پھر خطیبوں کے انداز بھی ہوتے ہیں, ذرا مجھے بتاؤ یہ کون سی گواہی ہے جو چھپا لیتے ہیں؟ شہادت ثالثہ تشہد میں ثابت کر رہے ہیں, قرآن کہاں کی بات کر رہے ہیں. لین دین کے معاملے میں جو گواہ بنا ایگریمنٹ کا, اسے کہہ رہا گواہی مت چھپاؤ. یہ ان سے کہہ رہے ہیں کون سی گواہی چھپاتی ہے, چھپتے ہیں. اور مومنوں کو بھی مزہ آتا ہے پھر ایسی باتوں کہتے ہیں واہ واہ واہ. کہتا ہے لا الہ الا اللہ تو کوئی نہیں چھپاتا, محمد و رسول اللہ تو کوئی نہیں چھپاتا, یہ کون سی گواہی ہے جس کے بارے میں اللہ کہہ رہے گواہی مت چھپاؤ؟ او بھائی یہ کس گواہی کی بات ہو رہی؟ اب جو یہ کھیل کھیل رہا ہے آیت کے ساتھ اسے پتہ نہیں. ایک بہت ہی مشہور شخصیت ہے پاکستان کی, لیکن اس طرح دیدہ دلیری کے ساتھ اللہ کی آیات, یہ تو کام تھا جو یہودی کرتے تھے, جس کی قرآن نے مذمت کی ان کی بار بار. لیکن یہ کیوں کھیلتے ہیں؟ اس لیے کہ سامنے بیٹھے ان کو کچھ پتہ نہیں ہوتا یہ کس مقام کی بات ہے. پڑھیں گے تو پتہ چلے گا, مانوس ہوں گے تو پتہ چلے گا. کرکٹ میچ رات کو اچھی طرح دیکھا ہو نا کہ کھول کے, تو کوئی کہے اس فلانے نے 6 چکے اور 4 چوکے مارے گئے, تو نہیں نہیں 5 چھکے مارے تھے, 6 نہیں مارے, تو غلطی کر رہے. اے کاش کے قرآن کے بارے میں پتہ ہو کتنے چھکے اور کتنے چوکے اس کے اندر, تاکہ بعد میں کوئی زیادہ کم کرے تو پتہ تو چل جائے. لیکن نہیں پتہ. تمسک بقرآن حدیث ثقلین غائب ہے. اگر آپ غور کریں تو غائب. صلوات پڑھیں محمد والے. تو امام فرماتے ہیں کہ ان لوگوں نے جنہوں نے یہ عقیدہ بنا لیا کہ جو مفسرین کو سمجھ آیا ہے انہوں نے لکھا ہے, اس کے علاوہ کسی کو حق ہی نہیں ہے کہ کوئی استفادہ کرے قرآن سے. اور ان لوگوں نے قرآن کی آیات میں تفکر اور تدبر کو تفسیر بر رائے کہ جو منع ہے اس کے ساتھ اشتباہ کر دیا. تدبر در قرآن تو اللہ دعوت دے رہا ہے, یہ کہاں سے تفسیر بر رائے؟ تفسیر بر رائے یہ نہیں ہے کہ قرآن سمجھنے کی کوشش کی جائے, تفسیر بر رائے یہ ہے کہ قرآن سے جو سمجھ آ رہا ہے اس پہ اپنی بات ٹھوسی جائے. اللہ کہہ رہا ہو ایگریمنٹ کی گواہی مت چھپاؤ, تم کو شہادت ثالثہ ہے. یہ کھیلنا, یہ ایک مثال دی آپ کو, ادھر بہت مثالیں موجود ہیں. اور جو بھی آشنا ہوگا, جو نہیں آشنا قرآن سے اسے نہیں پتہ چلنا, اسے نہیں پتہ چلنا, جو آشنا ہوگا اسے پتہ چلے گا. اور پھر فرماتے ہیں کہ اور اس فاسد رائے اور اس باطل عقیدے کے سبب ان لوگوں نے قرآن مجید کو سے استفادے کے جو راستے ہیں ان کو بند کر دی, آگے نہیں بڑھنے دیتے. صلوات پڑھیں محمد والے. میں نے یہاں پر یعنی ایک حصہ تمام کر لیا اس کا. اب امام خمینی کی کتاب سے جو اقتباس تھا وہ تمام ہو گیا. اب اس کے بعد آغا محسن قرائتی چند اور چیزوں کا ذکر کرتے ہیں, وہ بھی کافی زیادہ ہے. میں چیدہ چیدہ آپ کی خدمت میں عرض کروں گا, اور کوشش کروں گا کہ آج اس خط کا جو مواد, جو میں نکات بیان کرنا چاہتا ہوں وہ تمام ہو جائے. یہ آغا محسن قرائتی فرماتے ہیں کہ قرآن نے خود کو عظیم کہا ہے تاکہ ہمارے ذہنوں میں بھی اس کی عظمت آئے. یعنی اللہ نے کہا کہ میرا یہ قرآن عظیم ہے, تو پھر عظیم چیز کی ذہن میں کیا تصویر ہونی چاہیے, کیا امپورٹنس ہونی چاہیے, وہ بنے. کریم کہا ہے تاکہ ہم اس کی تکریم کریں, اس کا احترام کریں. لیکن احترام کون سا والا؟ بعض لوگوں نے گھروں میں ایک آدھا بزرگ بٹھایا ہوتا ہے, روز صبح برکت کے لیے اس سے بوسہ کرواتے ہیں اور تھپڑا, لیکن اس کی بات کیا ہوتی ہے؟ تو چپ بات نہیں کرنی, صرف دعا دینی ہے, صرف تھپکی دینی ہے. لیکن اگر وہ کہے نا کہ یہ کام, یار کیا سرچ ہے, آپ کو آپ کا زمانہ گزر گیا ہوا ہے, آپ جو پہلے ٹینشنیں تھوڑی ہیں. اگر وہ نہ بولے اس کی دست بوسی کرتے, बैठा रहे ना बाबा, कुछ ना बोले, कुछ न मुतालबा ना करे, कोई नसीहत ना करे, तो बड़ा बुजुर्ग, बड़ा बहुत ही, लेकिन अगर कुछ बोले तो इनको एलर्जी होती है। ठीक है, तो इसी तरह का मामला कुरान के साथ, बहुत एहतराम है, बहुत बोस चूमना है, अच्छे कपड़े पहनाने हैं उसको बेहतरीन किस्म के, लेकिन शर्त यह है कि बोले नहीं, कुछ कहे नहीं, उसको सुनना नहीं चाहते। तो ये कह रहे हैं कि उसने खुद को करीम कहा है ताकि उसकी तकरीम की जाए। कुरान खुदा के साथ हमारे राबते, अपने साथ हमारे राबते, क्या मतलब? बंदे और खुदा का राबता कैसा होना चाहिए? कुरान में बंदे का अपने साथ, अपने वजूद के साथ क्या राबता होना चाहिए, क्या कर सकता है, क्या नहीं कर सकता। कह सकता है कि मेरे मेरा जिस्म, मैं जो मर्जी करूं, मेरा वो क्या नारा है, मेरा जिस्म मेरी मर्जी। हाँ, तो कह सकता है मेरा, ये औरतों की बात नहीं कर रहा, मर्द भी नहीं कह सकता मेरा जिस्म मेरी मर्जी, ठीक है ना? ये तो एक ये उसी दिल से ये बात उसी दिल में जा सकती है, मान सकता है, जो दीन को नहीं मानता, जो अल्लाह को सबसे बड़ी अथॉरिटी समझता, वो कहे मेरा जिस्म मेरे अल्लाह की मर्जी, मेरा बदन मेरे अल्लाह, रिदन बे कदा ही ये है ना कि। तो बहरहाल हमारा, हमारे से राबता, हमारा मुआशरे से राबता, ये जो हमारे इर्द गिर्द मुआशरा है जिसमें हम रह रहे हैं, इसके बारे में हमारे क्या फ़राइज़ हैं? हमारा हमारी बीवी के साथ, बीवी का शौहर के साथ, बच्चों के साथ, दोस्त के साथ, दुश्मन के साथ, दुश्मनी का भी कायदा ज़ाब्ता है। और ये जो हमारे इर्द गिर्द अल्लाह ताला की मखलूकात, दरख्त हैं, परिंदे हैं, पौधे हैं, पानी है, मज़ाहिर फितरत, इनके साथ कुरान मजीद ने एक सिस्टम दिया है, इन सब चीज़ों के साथ किस तरह का लिंक और रिलेशनशिप तुम्हारी होनी चाहिए, एक मोमिन की क्या इन सब चीज़ों के साथ रिलेशनशिप और ताल्लुक होना चाहिए। फिर फरमाते हैं कि हम रिवायत में पढ़ते हैं, अब ये ज़रा गौर से सुनिएगा, रिवायत के मुताबिक इमाम रज़ा अलैहि सलातो व सलाम, फरमाते हैं कि ये जो हम कुरान नमाज में तिलावत करते हैं, सूरतुल फातिहा वाजिब है, उसके बाद एक सूरत पढ़नी होती है, इमाम क्या फरमा रहे हैं, ये जो कुरान को नमाज में पढ़ना लाजमी किया गया है, हम पढ़ते हैं, इसका सबब ये है कि कुरान महजूरियत से बाहर निकले, लोग भुला ना दें इसको, इमाम फरमा रहे हैं। नमाज में कुरान रखा गया ताकि कुरान लोगों की जुबानों पर रहे, कुरान के साथ लोगों का राबता रहे। हमने क्या किया, मुख्तसर तरीन जो राबता हो सकता है, सबसे छोटी सूरतें उनको रट लिया, यहां तक कि एक जगह पर नमाज में एक दो थोड़ी सी लंबी सूरतें आधे सफ़े की वो पढ़ दी, पीछे से एक मोमिन ने कमेंट किया, किबला आज तरावी पढ़ाई आप, आधे सफ़े की सूरत भी बर्दाश्त नहीं होती। सूरह कौसर याद है, सूरह इखलास है, ठीक है, और सूरतुल कद्र है, सूरतुल फातिहा तो वैसे ही लाजमी है पढ़नी, अल्लाह अल्लाह खैर से। आप देखें इमाम फरमा रहे नमाज में कुरान रखा गया ताकि लोगों की जुबानों पर रहे, माजूरियत से निकले, हमने उसका कम तरीन अपने लिए अपना लिया, जबकि आइम्मा की सीरत ये थी कि वो निस्बतन तुलानी सूरतें पढ़ते थे। मुझे अच्छी तरह याद है कुम में, उन दिनों में कुरान हिफ्ज़ करने की हम कोशिश कर रहे थे, तो एक आलम दीन के घर गए, वो पाकिस्तानी नहीं थे, ईरानी भी नहीं थे, तो बल्कि आपके खोजा ही थे तंजानिया के, तो उनके घर गए उनसे मिलने के लिए। तो उन्होंने मुझे कहा कि आप हिफ्ज कर रहे हैं? मैंने कहा जी। तो उन्होंने कहा कि मगरिब इशा की नमाज आपने पढ़ानी है, मैं नहीं पढ़ाऊँगा, और वो सुन्नत जो हमारे यहाँ मुर्दा हो चुकी है उसको एहिया करना है। मैंने कहा जी क्या मतलब? तो उन्होंने कहा कोई 29वें या 28वें सिपारे की सूरत जो है ना, वो सूरतें पढ़नी है आपने नमाज में, चूँकि ये सुन्नत है आइम्मा अहले बैत, हमने मार डाली, पढ़ता ही कोई नहीं। आप देखें आप नमाजों में कौन सी सूरतें पढ़ी जाती हैं, बस यही भाई एक दो और ऐड कर लें, ईद वाली ईद पर साल ब साल ऐड कर लें, सब इस्म रब्बिकल आला व शम्स व दुहा, बाकी नमाजों में ये गलत तरीका है। क्यों है? हमारी इंटरेस्ट नहीं इंटरेस्ट नहीं। बाज़ुकात कोई अच्छा सुरीला शायर शायरी पढ़ रहा होता है ना, घंटा भी पढ़ता रहे मज़ा आता है, लेकिन कुरान हमसे 5 मिनट बर्दाश्त नहीं होता। ये जो आमाल करके उठते हैं ना, ऐसे लगता है बामुशक्कत करके उठे, लज्जत लेके नहीं उठे, मशक्कत करके उठे। आप अभी फिर आ रहे, देखिएगा सफ़े उलट उलट के जोशन कबीर के देखते हैं कब खत्म होगी, कब खत्म होगी, कब खत्म होगी, और अगर पढ़ते पढ़ते बीच में मौलाना मसाइब शुरू कर देगा तो वो मर गए। इस मिजाज को अल्लाह क्या देगा? क्योंकि अल्लाह भी देखता है ना कि वाकई तड़प के मुझसे मांग रहा है, अल्लाह देखते हैं तो बाहर जाने के चक्कर में दुआ की मुसीबत खत्म हो तो हम जाएं बाहर, क्योंकि वो दुआ मांग रहा नहीं होता, एक रस्म में शिरकत कर रहा होता, एक आदत में। इससे बेहतर है 2-4 जुमले दिल लगा के गौर करके तड़प के साथ अल्लाह के सामने अपनी मोहताजी को रख के 2-4 जुमले पढ़ ले जाके बाहर में आराम से चाय पी, क्वालिटी तो सही हो ना। तो बेजारी के साथ बोर होकर सफ़े उलट उलट कर मशक्क़त कर रहे होते, इस्लाम ने मशक्क़त नहीं मांगी, क्वालिटी मांगी। एक रिवायत है उसूल काफ़ी में कि वो जो आयत है ना कुरान में, अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुअकुम अय्युकुम अहसनु अमला, कि ताकि मौत व हयात को उसने खल किया ताकि तुम्हें आजमाए कि तुम में से बेहतरीन अमल कौन करता है। वहाँ पर रसूल काफ़ी में इमाम सादिक अलैहिस्सलाम से रिवायत है, इमाम फरमाते हैं कि अल्लाह ने नहीं कहा ज़्यादा अमल कौन करता है। यहाँ से स्टार्ट किया इस आयत की तफसीर को कि ला यानी अक्सर अमल, अल्लाह की मुराद नहीं है कि ज़्यादा कसीर अमल कौन करता है, बल्कि अल्लाह ने फरमाया अहसन अमल कौन करता है। और अहसन अमल की फिर इमाम ने तफसीर फरमाई कि बिल्कुल दुरुस्त, करते रहो यहाँ तक कि परफेक्ट कर दो उसको। पहले दिन आप ड्राइविंग सीखते हैं, ठीक है, तो इधर तवज्जो जाए तो उधर रेस से हट जाती है, अजीब हालत होती है, फिर आहिस्ता आहिस्ता करते हैं, आप मेहनत करते सीखते हैं, फिर आप एक्सपर्ट हो जाते हैं, आप आराम से गाड़ी ड्राइव कर रहे हैं, बात भी कर रहे हैं, इधर उधर कुछ नहीं हो रहा, एक्सपर्ट हो गया। इमाम फरमाते हैं अल्लाह के अमल को, एक्सपर्ट वाला अमल अल्लाह को पेश करो, टूटा फूटा इधर उधर वाला अमल अल्लाह को मत दो, मेहनत करो यहाँ तक कि परफेक्ट कर दो, अपने परफेक्ट अमल को अल्लाह को पेश करो, मेहनत जिसमें तुम्हारी पूरी लगी हुई है। मतलब मैं नमाज पढ़ता हूँ, नमाज पढ़ने में अपनी नमाज को कैसे इर्तका दूँ, अपग्रेड कैसे करूँ, इधर नहीं होता, मैं ज़्यादा नमाज कैसे पढ़ूँ, 100 नफल रात को पढ़ने, 500 नफल रात को पढ़ना, 500 नफल के बाद उठता ऐसे लगता है कि रेसलिंग के रिंग में से निकला, मतलब कुछ थका हुआ हारा हुआ, और उस अल्लाह के साथ रास्ते से गेन कुछ नहीं किया होता, मजदूरी की होती बस, 500 रकत पढ़ी है लेकिन अल्लाह से रबता कोई डेवलप हुआ हो, बेहतर हुआ हो, नहीं हुआ, इससे 2 रकात बेहतर है जिससे पूरी तवज्जो के साथ और ये समझ के कि मैं अल्लाह से कलाम कर रहा हूँ और मैं बड़ा अदना उसके सामने खड़ा हूँ, मेरा सब कुछ जिसके हाथ में है, वो नाराज़ हो गया तो मेरे हाथ पर कुछ नहीं रहेगा, इस तरह 2 रकात नमाज बहुत है। रिवायत में है कि अगर इंसान 2 रकात नमाज इस तरह पढ़े کہ اسے معلوم ہو کہ اللہ اپنے سے کیا بات کر رہا ہے، کیا اس سے عہد و پیمان کر رہا ہے، تو دو رکعت پڑھ کے جب وہ تمام کرتا ہے اس کے اور اللہ کے درمیان تمام معاملات کی اللہ اصلاح کر دیتا ہے، سارے اکاؤنٹس اس کے ٹھیک کر دیتے ہیں. دو رکعت نماز میں اتنی پاور ہے، لیکن کس طرح؟ وہ ہزار پڑھ دو. تو امام فرماتے ہیں کہ اس بات کی دلیل کہ ہم نماز میں قرآن کیوں پڑھتے ہیں یہ ہے کہ قرآن مہجوریت سے باہر نکلے. ہر روز لوگ اس سے اٹیچ رہے، اللہ نے پانچوں نمازوں میں رکھ دیا، لیکن ہم نے پھر بھی کہا کہ جو کم ترین مقدار ہے ہم وہی رکھیں گے، زیادہ کی طرف نہیں جائیں گے. صلوات پڑھیں محمد والے. اللہ کے رسول نے فرمایا صلی اللہ علیہ وآلہ وسلم، یہ دوسری روایت لے کے آتے ہیں، اب اس میں ذرا ان چیزوں کو ذہن نشین کیجئے گا جو اللہ کے نبی فرما رہے ہیں. اگر یہ چاہتے ہو، اگر یہ چاہتے ہو، اگر یہ چاہتے ہو، کیا کیا چیزیں؟ ان ارد تم عیش السعداء، اگر تم، تمہارا ارادہ ہو سعادت مندوں والی زندگی کا. عیش عربی میں، اردو والا عیش نہیں ہوتا، عیش یعنی زندگی. اگر تم سعادت خوش نصیبوں والی زندگی چاہتے ہو، وموت الشہداء اور شہیدوں والی موت چاہتے ہو، والنجات یوم الحسرہ جو حسرت کا دن ہے، قیامت کا دن، کاش میں یہ کرتا، کاش میں یہ کرتا، اس دن اگر نجات چاہتے ہو، والذل یوم الحرور اور جس دن گرمی ہوگی اس دن سایہ چاہتے ہو، والہدا یوم الضلالہ جس دن گمراہیاں ہوں گی، لوگوں کو، لوگ بھٹک رہے ہوں گے، اس دن اگر تم چاہتے ہو تمہیں راستہ دکھایا جائے، ہدایت چاہتے ہو، فدرس القرآن تو قرآن کو اچھی طرح، درس کا لفظ یوز کیا، فقرأوا قرآن پڑھو نہیں کہا، بلکہ کیا کہا؟ قرآن کا درس. درس کہتے ہیں اچھی طرح کسی چیز کو جسے کہتے ہیں پڑھ لینا، سمجھ لینا، بار بار پڑھنا، تو قرآن کو اچھی طرح سے پڑھو. فَإِنَّهُ كَلَامُ الرَّحْمَانِ اس لیے کہ یقیناً یہ رحمان کا کلام ہے. وَحِرْزٌ حِرْز پہنے ہو آپ، حِرْزٌ مِنَ الشَّيْطَانِ اور یہ شیطان سے بچانے والا حِرْز ہے. کیا؟ قرآن کا درس، قرآن کو پڑھنا سمجھنا، یہ شیطان سے بتائے گا. ورنہ لوگ ہیرس پہن کے بو بو چکے لگاتے ہیں دو نمبریوں کے کہ اللہ کی پناہ، تو قرآن تمہاری ہدایت کرے گا. یہ سب یہ شیطان سے بچنے، کیا یعنی ہمیں کوئی نقصان نہ پہنچے، ورنہ شیطان کی بات ماننے والا ہیرس نہیں ہوتا ہے، وہ تو مانتے ہیں، یہ اس لیے پہنتے ہیں تاکہ اس کی برکت سے ہمیں کوئی دشمن نقصان نہ پہنچائے، جبکہ ہیرس اصل میں یہ ہوتا ہے کہ ہم شیطان کے حملے، اس کی بات نہ مانیں. تو وہ والا ہیرس اللہ کے نبی فرما رہے ہیں یہ ہیرس من الشیطان، یہ قرآن ہے. وَرُجْحَانٌ فِي الْمِيزَانِ اور جب اعمال تولے جائیں گے تو یہ قرآن تمہارے اعمال کو وزنی کر دے گا، تمہارے اعمال نامے کو بھاری کر دے گا. اگلی روایت، یہ میں ساری نہیں پڑھ رہا، بس کچھ بیچ میں سے میں نے انتخاب کی، جو آغا کراتی نے یہاں پہ لکھی ہے ساری نہیں پڑھ رہا، یہ آپ کو شاید عجیب لگے لیکن حقیقت یہی ہے کہ، اور یہ روایت بھی امام رضا علیہ الصلوۃ والسلام سے، امام نے فرمایا جو کچھ بھی ہم سے سنو، ہم تمہیں جو کچھ بھی بتائیں اس کی قرآنی دلیل کا ہم سے مطالبہ کرو. ہم اگر تمہیں کوئی بات کریں، ہم سے مطالبہ کرو کہ یہ کہاں ہے قرآن، یہ کیوں کہہ رہے. اصل میں یہ وہی بات ہے کہ اہل بیت اور قرآن جدا، تو وہ جو بات بھی کر رہے ہیں قرآن سے جدا کر سکتے؟ نہیں کر سکتے. تو اسی بات کو دوسرے انداز میں بیان کر رہے ہیں، कि हम कुरान के ख़िलाफ़ नहीं चलते, तो तुम हमारी ज़ुबान से जो बात भी सुनो तुम्हें ना समझ आ रही हो, पूछो कि कुरान में कहाँ लिखा है, आप तो कुरान के साथ चलते, पूछो ये बात कुरान में कहाँ है, तो फिर हम तुम्हें बताएंगे। असल में ये वो हदीस सकलैन वाली बात है कि अहले बैत और कुरान एक दूसरे से जुदा नहीं होते। तो जो भी हमसे सुनो उसको उसकी कुरानी दलील हमसे मुतालबा करो कि कुरान मजीद में आपकी बात की दलील कहाँ पर है। इसी तरह एक और हदीस है, और ये भी बहुत सारे कुरान के बारे में वसवसों का इलाज है, गौर से सुनिए। फरमाते हैं, फमन ज़अम अन किताब अल्लाह मुबहमुन, जिसने ये गुमान किया कि अल्लाह की किताब मुबहम है, वाज़ह नहीं है। सूरह शुरा की पहली या दूसरी आयत क्या थी, तिलका आयातुल किताबिल मुबीन। तो जिसने ये गुमान किया कि अल्लाह की किताब मुबहम है, फ़कद हलका, तो यकीनन वो हलाक होगी, चूँकि उसने हिदायत का सबसे बेहतरीन और मोतबर सरचश्मा गवा दिया, चला गया उससे। कोई मुबहम चीज़ के कौन करीब आता है। जिसने ये गुमान किया कि अल्लाह की किताब मुबहम है, फ़कद हलका, तो यकीनन वो खुद भी हलाक हुआ, वह अहलका, और जो उसके मुरीद है उनका भी बेड़ा गर्क कर दिया, उनको भी हलाक कर दिया। हलका यानी वो हलाक हुआ, अहलका और हलाक किया, हलाक किया हर उस शख्स को जिसने उसका उसकी मुरीदी में यही वाली बात जहन में बिठा ली कि कुरान मजीद जो है वो एक मुबहम किताब है। एक सलवात पढ़े मोहम्मद वाले, इसके बाद ये अब आखिरी आखिरी इसके का हिस्सा है। इसकी हेडिंग इन्होंने दी है चंद पुरसिश मुहिम, यानी चंद अहम सवालात, चंद अहम सवालात। किन से सवालात, जिनको ख़त लिखा है, जिनको ख़त लिखा है उनसे कह रहे हैं कि चंद अहम सवाल आपके सामने रख रहा हूँ। कौन कह रहे हैं, आगा करात। पहला सवाल, आया आप जानते हैं कि हमारे बहुत सारे फारिग तहसील, यानी जो पूरे तालीम मुकम्मल कर लेते हैं, यहाँ से फारिग तहसील हो जाते हैं, डिग्री ले लेते हैं, आया आप जानते हैं कि उनमें से बहुत सारे एक सफ़ा कुरान भी बग़ैर गलती किए नहीं पढ़ सकते। गलती करते, ख़ता करते, कुरान को रवानी से नहीं पढ़ सकते, आपको पता है इस बात का। पहला सवाल, कुछ छोड़ रहा हूँ कुछ बयान करूँगा। आया आपको मालूम है कि हमारी मिसाल उस मेहमान की मिसाल है जो अपने मेज़बान की बात, जो उससे बात करना चाह रहा है, उसकी बात सुनने की जगह उसके घर की खिड़की और दरवाज़ों को देख रहा है और तारीफ़ कर रहा है। वो मेज़बान कह रहे हैं मेरी बात सुन, आपका दरवाज़ा क्या बात है, खिड़कियों क्या बात, उसकी बात सुनो भाई, बाकी तारीफें बाद में कर रहे हैं। यार आपको पता है हमारी मिसाल इस अल्लाह की किताब के बारे में यूँ, वो कह रहे हैं मेरी बात सुनो, चूमो, बात सुनो, तवीज़ बनाओ, बात सुनो, 70 बार पढ़ो, बात क्यों नहीं सुनते भाई, बात सुनो। आया आप जानते हैं कि हमारी बहुत सारी तकरीरों में, जो हमारे मजहबी महफिलें होती हैं, हमारी बहुत सारी तकरीरों में तारीख का हिस्सा है, सियासी हालात बयान करने का हिस्सा है, शेर व शायरी का भी हिस्सा है, ख्वाब, फलाने ने ख्वाब देखा, उसमें ये देखा, उसका भी हिस्सा है, खिताबत के जौहर दिखाने का भी हिस्सा है, मसाइब का भी हिस्सा है, लेकिन कुरान का हिस्सा नहीं। कुरान मजीद का जायज़ हिस्सा हमारी तकरीरों में नहीं, जबकि अल्लाह के रसूल ने तो कुरान और अहले बैत दो को बराबर लाके खड़ा किया ना, तो कुरान को हिस्सा मिलना चाहिए कि नहीं मिलना चाहिए, नहीं है। जबकि اللہ نے اپنے رسول سے فرمایا کہ اے رسول آپ کی تقریر قرآن کے بارے میں ہونی چاہیے، لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ، اے رسول تاکہ آپ لوگوں کو بیان کریں جو ان کی طرف نازل ہوا ہے، یہ ہے تقریر اصل. تو دین جو بیان کرنے والے ہیں ان کو رسول کی سیرت پر عمل کرنا چاہیے نا، تو جو نازل ہوا ہے اسے بیان کریں. تو یہ کہہ رہے اس کا حصہ نہ ہونے کے برابر ہو. یسرب امام بارگاہ میں 2 سال پہلے کسی صاحب نے مجھے بتایا کہ میرے ایک دوست تھے، وہ آتے تھے یسرب، آیا کرتے تھے مجالس سننے، تو اس سال نہیں آئے. تو بعد میں ملے تو میں نے پوچھا بھائی تم کیوں نہیں آئے، تو انہوں نے کہا کہ ذکر سننا ہوتا ہے آگے سے درس قرآن گلے پڑ جاتا ہے. تعبیر دیکھیں آپ، درس قرآن گلے پڑ جاتا ہے. یہ قرآن سے محبت کا ہوا. ویسے کیا ہے، قرآن اور اہل بیت جدا نہیں ہے، نعرہ حیدری فضائل میں بیان کرو، لیکن اگر قرآن بیان کرو تو کہتے گلے پڑ جاتے. کس نے یہ، کس امام معصوم نے کہا ہے کہ ہماری مجالس عذاب میں قرآن مجید نہیں ہونا چاہیے؟ کس نے کہا ہے؟ کون سے امام نے کہا ہے؟ وہ تو کہہ رہے ہیں ہم بھی بات کریں تو ہم سے کہو کہ قرآن میں کہاں ہے. لیکن آہستہ 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 لوگ سمجھتے ہیں مجلس ایک الگ چیز ہوتی ہے، درس قرآن ایک الگ چیز ہوتی ہے. مجلس سے ایک خاص تصویر آتی ہے جس میں واہ واہ بھی ہو، جس میں جناب بڑا ایک زبردست مزہ ہے، لیکن درس یعنی ایسے مریل مریل سی باتیں ہو، اس میں سارے چپ کر کے بیٹھے وہاں سو رہے ہو. تو یہ کہتے ہیں کہ سب کو حصہ ملتا ہے، قرآن کو حصہ نہیں ملتا. آیا آپ جانتے ہیں کہ بہت سارے حوزوں میں بہت سارے مدرسین کے ہاں قرآن میں تدبر دوسرے درجے کا درس ہے نہ کہ پہلے درجے کا؟ قرآن کے درس کو پہلا درجہ حاصل نہیں ہے، آپ کو پتہ ہے سیکنڈری درجہ حاصل. آیا آپ کو معلوم ہے کہ مخلوق کی کتابوں کی طرف توجہ خالق کی کتاب سے زیادہ ہے؟ آپ کو پتہ ہے ضروری ہے کہ ہم اٹھیں، اور اگر غفلت ہے، تقصیر ہے، قصور ہے تو اللہ تعالیٰ سے معافی مانگیں اور آج سے قرآن کو سنجیدہ لیں. سب کھڑے ہوں اور اللہ کی خوشنودی کے لیے، اپنے نبی کے دل کو خوش کرنے کے لیے، اور قرآن کے ذائقے کو، مزے کو چکھنے کے لیے اور دوسروں کو چکھانے کے لیے ایک نہضتی ایجاد کنیم، ایک پوری موومنٹ شروع کریں. موومنٹ شروع کریں، ایک تحریک کی ضرورت ہے. ایک آدھے بات کرنے سے، فلان کرنے سے یہ کام ہونے والا نہیں ہے، چونکہ سال ہا سال سے یہ ماحول وجود میں آیا. صلوات پڑھ دیں محمد والے پر. فرماتے ہیں کہ جتنا وقت ہم نے تلاوت کے لیے رکھا ہوا ہے تدبر کے لیے نہیں رکھا. تلاوت سے کیا مراد ہے؟ وہی عربی میں پڑھنا، چونکہ یہ بھی فارسی زبان ہے، عرب نہیں. جتنا وقت ہم نے تلاوت کے لیے پھر دے دیتے ہیں قرآن کو، تدبر کے لیے نہیں دیا ہوا. البتہ اس میں کوئی شک نہیں کہ تلاوت اپنی جگہ پر اجر رکھتی ہے، اہمیت رکھتی ہے، لیکن اس سے اہم تر قرآن کا سمجھنا ہے جس لیے قرآن آیا. قرآن میں اللہ فرماتا ہے جب نشے میں مست ہو تو نماز کے نزدیک نہ جاؤ. کب تک نہ جاؤ؟ جب تک تمہیں یہ پتہ نہ چلنے لگے کہ تم کیا بول رہے ہو. یعنی جو ریزن ہے اس وقت جب یہ آیت اتری تھی، شراب باقاعدہ حرام نہیں قرار دی گئی تھی، توجہ فرما رہے ہیں، لوگ شراب پیتے تھے. تو اللہ نے فرمایا چونکہ جب شراب کے نشے میں ہے، نماز کا ٹائم ہو گیا، تو وہ نماز بھی کیسے پڑھے گا؟ तो अल्लाह ने फरमाया कि इस हालत में नमाज के करीब मत जाओ, कब तक? जब तक तुम्हारा नशा उतर ना जाए और ताकि तुम्हें पता हो कि तुम्हारी ज़ुबान से क्या अल्फाज निकल रहे हैं, तुम्हारी तवज्जो क्या बोल रहे हो। अब ज़रा शराब को साइड पे कर दें, हम नशे के बगैर भी ऐसे जाते हैं कि हमें कुछ पता नहीं होता हमारे मुँह से क्या निकल रहा है, ना नमाज में ना कुरान में, ना नमाज में ना कुरान में। हम अरबी नहीं सीखते, अव्वल तो इतने बड़ी कोई साइंस नहीं है अरबी, अगर चंद हज़ार लाख की तनख्वाह के लिए अंग्रेज़ी सीखी जा सकती है तो जन्नत के लिए अरबी सीखना कोई बड़ी बड़ा मुश्किल सौदा नहीं है। लेकिन बहरहाल हम अपनी कम से कम जिन लोगों ने जहमतें की और मेहनत की और हमारी ज़ुबान में तर्जमे कर दिए तो उनकी में पकी पकाई खीर तो खा सकते हैं, जो तराजे में कुरान के वो तो पढ़ सकते हैं। तो कह रहे हैं कि हम तिलावत को टाइम देते हैं, तदब्बर को टाइम नहीं देते, जबकि अल्लाह ने कहा बगैर तदब्बर वाली तिलावत नमाज़ें मत करो। और उसका रीज़न, क्योंकि नशे में जब होते हो तुम्हें पता नहीं होता क्या बोल रहे हो। सलवात पढ़े मोहम्मद वाले। फिर फरमाते हैं कि तारीख हमें ये बताती है कि जब ओहद की जंग हुई तो उसके बाद अल्लाह के नबी ने फरमाया था, हर वो शहीद जो कुरान से ज़्यादा मानूस था पहले उसका जनाजा पढ़े। यानी अल्लाह के नबी ने जो जनाजे पढ़ने थे उसकी तर्तीब क्या रखी कि इन शुहदा में से जो कुरान को ज़्यादा जानता है, मानूस था, उसका जनाजा पहले, कम वाले का बाद में, उससे कम वाले का बाद में। फिर फरमाते हैं अगरचे बारहा कुरान और अहले बैत के बारे में अल्लाह के नबी ने फरमाया था लन यतफर्रका, ये हरगिज जुदा नहीं हो सकते, बारहा फरमाया था, लेकिन आज हमारे इस ज़माने में जो मजालिस से अज़ा होती हैं और जश्न होते हैं और सोगवारी होती है, वो उसकी रौनक अगर देखी जाए और किसी कुरान के दर्स की रौनक देखी जाए तो कोई मुकाबला ही नहीं होता, उसमें रौनक ही नहीं होती, जबकि अल्लाह के नबी ने फरमाया था ये जुदा ही नहीं होते, तो फिर इधर रौनक क्यों कम है? ना ये कि उधर रौनक ज़्यादा क्यों है, उधर ज़्यादा होनी चाहिए, इधर कम क्यों है, ये प्रॉब्लम है, जबकि अल्लाह के नबी ने तो फरमाया ये जुदा ही नहीं होते, फिर इधर इंटरेस्ट क्यों कम हो गया, इधर तवज्जो क्यों कम, इसमें क्या कमी है? मगर हम नहीं जानते कि इमाम हुसैन अलैहिस्सलाम के मुकद्दस सर ने तो नेजे के ऊपर भी कुरान की तिलावत की थी ताकि हमें पैगाम दे कि मेरा सर तन से जुदा हो सकता है लेकिन कुरान से जुदा नहीं हो सकता। इमाम हुसैन ने गवाही दी। उसके बाद फिर शिया कौम में कुरान की क्या वैल्यू होनी चाहिए? अल्लाह की ज़ात इस बात पर गवाह बनाता हूँ कि ऐसा होना चाहिए शियों और कुरान का मामला कि दुनिया देखे, कुरान का नाम आए, कहे यार शियों को देखो, जाकर शियों की तिलावत देखो, शियों की कुरान फहमी देखो। लेकिन नहीं है, अभी जो तिलावत की भी हालत होती है पता है। सलवात पढ़े मोहम्मद वाले। अगरचे आज इनकलाब इस्लामी के साए में हौजे में बहुत सारी तब्दीलियां पैदा हो चुकी हैं, लेकिन कम नहीं है वो लोग। अब ये कहा कराती क्या कह रहे हैं, और ये जुमला मैंने किसी की ज़बान से अपने कान से सुना है, लेकिन कम नहीं है वो लोग कि जो कुरान और नहजुल बलागा को इल्म ही नहीं समझते, क्यों तो आवाम सादी सादी बातें, हम न फलसफा वो ये फलान, इतने दकीक उलूम हमने पढ़े हुए, ये तो अवामाना है, बहुत निचले लेवल की बात ये बोलते हैं लोग। इसलिए कि अल्लाह की किताब सब के लिए थी, किसी एक तबके के लिए नहीं थी। जबकि یہ ایسی باتیں کرتے ہیں جبکہ امام رضا علیہ السلام نے فرمایا ہے جس کو بھی علم چاہیے، جس کو بھی علم کسے کہتے ہیں، علم ہر معلومات کو علم نہیں کہتے، صحیح معلومات کو، میرے پاس جو معلومات ہے وہ حقیقت کے عین مطابق ہو تب علم ہوتا ہے. میں یہاں بیٹھوں آج کل ماہ رمضان میں کبھی کبھی ہو جاتا ہے، بندہ اٹھتا ہے سمجھتا ہے کہ سحری ہے، پتہ چلتا نہیں تو سحری کر کے سو گیا تھا، نماز کے بعد ابھی دوپہر کو اٹھا ہوں، ٹھیک ہے، ڈبل دو دو دفعہ سو رہے ہوتے لوگ تو مکس کر جاتے ہیں. تو اگر باہر دن نکلا ہوا میں رات سمجھ رہا ہوں، میں سمجھ رہا ہوں مجھے پتہ ہے رات ہے، تو میرا پتہ ہونا میرا علم نہیں ہے، چونکہ وہ حقیقت کے مطابق نہیں ہے. تو امام نے فرمایا جس کو علم چاہیے وہ قرآن کی طرف جائے، وہ قرآن مجید کو اچھی طرح سمجھے. پھر فرماتے ہیں اگرچہ شب قدر، لیلۃ القدر شب نزول قرآن ہے، لیکن ہماری شب قدر میں بہت ساری دعائیں، تقریریں، مراسم، عزاداریاں ہوتی ہیں، لیکن کم تر مسجد ہوتی ہے جس میں شب نزول قرآن کی بات ہو رہی ہے. پھر جو عین قرآن کی راتیں ہیں، اِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ، ہم نے اس قرآن کو لیلۃ القدر میں نازل کیے. اس لیلۃ القدر میں بھی بہت سارے لوگوں کی، بہت ساری مساجد میں ہر چیز ہو رہی ہوتی ہے، جو اس رات میں نازل ہوا ہے اس کی طرف توجہ نہیں ہوتی. صلوات پڑھے محمد والے. قیامت کے دن جو درجات ہوں گے وہ قرآن کی اساس پر ہوں گے. یہ روایت ہے کہ اللہ فرمائے گا اقرا ورقا، تو قرآن پڑھتا جا اور بلند ہوتا جا. قرآن مجید کے مطابق درجات ملیں گے. چند بزرگ ایسے کہ جنہوں نے قرآن کے بارے میں اپنے تاثرات کا اظہار کیا اور وہ اس کو یہاں پر لے کر آئے ہیں. اس سے پہلے یہ فرماتے ہیں کہ ہر کلمہ، ہر لفظ، بلکہ قرآن کا ہر حرف اہم ہے، نکات رکھتا ہے، لیکن افسوس قرآن کے ذائقے کو سوائے بہت کم افراد کے نہ خود چکھا ہے نہ اپنے طالب علموں کو چکھایا، مانوس نہیں کیا قرآن سے، اور پھر طلاب نے عوام کو نہیں چکھایا، کیونکہ وہی کرے گا نا جس کے پاس خود ہوگا. بلکہ بعض لوگ تو ممکن ہے قرآن اور تفسیر کو علم ہی نہ سمجھتے ہوں، اور یہ سمجھتے ہوں کہ درس تفسیر کوئی خاص اہم درس نہیں ہے جس کی بنا پر انسان عالم بنتا ہے، یہ تو ایک بالکل ہلکی پھلکی سی چیز ہے. سب سے پہلے ملا صدرہ کا نام آپ نے سنا ہے. ابھی جو فلسفی مشرب ہے زیادہ تر ابھی بزرگان، امام خمینی سمیت جس کے فالوور ہیں، وہ شخصیت کون ہے؟ ملا صدرہ کی ایک تفسیر ہے. اس تفسیر میں سورہ واقعہ کے مقدمے میں اس طرح لکھتے ہیں، ملا صدرہ کہہ رہے ہیں کہ میں نے بہت ساری حکماء کی کتابیں پڑھی، اتنی کہ مجھے گمان ہوا کہ میں کوئی چیز ہوں، میں بہت پڑھا لکھا ہوں، بہت عالم ہوں، لیکن جب میری بصیرت تھوڑی سی کھلی تو میں نے اپنے آپ کو حقیقی علوم سے خالی پایا، اور آخر عمر میں میں فکر میں ڈوب گیا کہ میں نے کیا پڑھا ہے، فکر میں ڈوب گیا، اور پھر میں قرآن میں تدبر کے پیچھے گیا، اللہ کی کتاب میں غور کرنے لگا، اور روایات محمد و آل محمد علیہ الصلاۃ والسلام کے پیچھے گیا. جب میں نے یہ کیا تو مجھے یقین ہو گیا कि मेरा पिछला सारा काम बेबुनियाद था, किसी बुनियाद पे खड़ा ही नहीं था, किसी ठोस चीज पे खड़ा ही नहीं था। इसलिए कि तमाम जिंदगी तूल उम्रम, अपनी तमाम उम्र में नूर की जगह अंधेरे में खड़ा था, साए में खड़ा था, नूर में नहीं खड़ा था। गुस्से से मेरे अंदर आग लग गई, मेरे दिल में शोले भड़कने लगे, यहाँ तक कि रहमत इलाही ने मेरा हाथ पकड़ा और मुझे कुरान के असरार से आश्ना कर दिया। और फिर मैंने तफसीर और कुरान में तदब्बुर का आगाज किया। वो घर जिसमें वही नाजिल हुई थी उसके दरवाजे पर मैंने खटखटाया तो दरवाजे खुले और पर्दे किनार हो गए और मुझे यूं लगा जैसे फरिश्ते मुझे कहते हो, सलामुन अलैकुम तिबतुम फदखुलूहा खालिदीन। ये जुमला है जो मोमिनों को फरिश्ते इस्तकबाल करते हुए जन्नत में क़यामत के दिन कहेंगे कि इसमें दाखिल हो जाओ हमेशा हमेशा रहने के लिए। मुल्ला फैज़ काशानी कहते हैं, मैंने किताबें लिखी, मैंने रिसाले लिखे, मैंने तहकीकात की, लेकिन किसी एक में भी अपने दर्द की दवा नहीं पाई और अपनी प्यास बुझाने वाला पानी मुझे इनमें से नहीं मिला। मैं डर गया अपने बारे में और अपने अल्लाह की तरफ भागा और तौबा की और फिर अल्लाह ने मुझे कुरान मजीद में और हदीस में गौर फिक्र करने की तरफ हिदायत। ये फैज़ काशानी एक बहुत बड़ी मारूफ शख्सियत, इमाम खुमैनी ये फरमाते हैं, ये जुमला अजीब है इमाम का, देखें फरमाते हैं, इस वजह से कि मैंने अपनी तमाम उम्र राह कुरान में नहीं लगाई मैं आज अफसोस कर रहा हूँ। इमाम खुमैनी, इस वजह से कि मैंने अपनी सारी उम्र राह कुरान में सर्फ नहीं की अफसोस कर रहा हूँ और मैं हौजे वालों को और यूनिवर्सिटियों में पढ़ने वालों को मैं सिफारिश करता हूँ कि कुरान मजीद की तरफ आए, इसे महजूरियत से निकालें ताकि आखिर उम्र में इस तरह ना पछताए। एक सलवात पढ़े मोहम्मद वाले, आगा कराती लिखते हैं, अगरचे पैगंबर इस्लाम अपने अहले बैत की मजलूमियत और उनकी शहादतों की खबर रखते थे लेकिन कुरान ने यह बताया है कि क़यामत में अल्लाह के नबी की शिकायत का की जो पॉइंटर होगा, जो नोक होगी, वो महजूरियत कुरान की तरफ होगी। यानी अल्लाह का नबी सबसे पहले जो शिकायत करेगा वो अपने अहले बैत की मजलूमियत की नहीं करेगा बल्कि कुरान मजीद की महजूरियत की करेगा कि मेरी कौम ने ऐ परवरदिगार इस कुरान से दूरी इख्तियार कर ली, न मजलूमियत अहले बैत। और वो ये नहीं कहेंगे या रब्बी इन्न कौम इत्तखदु अहल बैती मजलूमन, ए मेरे रब मेरी कौम ने मेरे अहले बैत को मजलूम बना दिया था, बल्कि कहेंगे इन्न कौम इत्तखदु हादल कुरान महजूरन, कि मेरी कौम ने इस कुरान से दूरी इख्तियार कर ली थी। कुरान क्यों महजूर है, कुरान क्यों महजूर है, इस बात की तबलीग की जाती है कि हम आम लोग कुरान नहीं समझ सकते और कुरान का फहम ये खवास के साथ मरबूत है, ख़ास लोग ख़ास तबका कुरान को पढ़े और समझे, आम लोग कुरान नहीं समझ सकते। ये वो तबलीग है जिसकी वजह से ताकि दीन एक ख़ास ग्रुप के ही कंट्रोल में रहे, लोगों का अल्लाह के साथ कोई डायरेक्ट दीन को जानने का रबता कोई ना हो, ये उसी की एक शक्ल है जो कलीसा वालों ने की हुई थी कलीसा में कि हम तुम्हारे और अल्लाह के दरमियान पुल है, गुनाहों की माफ़ी मांगनी है हमारे सामने इकरार करो, हमारे सामने करो, डायरेक्ट अल्लाह तुमसे बात नहीं करता। قرآن ہم عوام نہیں پڑھ سکتے، قرآن یہ خاص لوگ پڑھیں گے. پھر کہتے ہیں کہ یہ آیت اللہ عظام جس میں آیت اللہ خامنائی رہبر معظم انقلاب، آیت اللہ وحید خراسانی، آیت اللہ فاضل لنکرانی، آیت اللہ ناصر مکارم شیرازی، آیت اللہ جعفر سبحانی، آیت اللہ فلسفی، ان سب نے جب میں نے کہا کہ میں نے قرآن کے بارے میں بات کرنی ہے، آپ کے درس میں آ کے کرنی ہے، تو ان سب نے اپنے درس کی چھٹی کی اور مجھے کہا آج تم درس دو، آج تم قرآن کی بات کرو، اور جو یہ قرآن کی فریاد ہے یہ لوگوں تک، ان طلاب تک پہنچاؤ. تو انہوں نے تو یہ کیا، ٹھیک ہے، جب انہوں نے یہ کیا تو مجھے اور اطمینان ہو گیا کہ میں صحیح بات کر رہا ہوں. تو اس کے بعد میں پھر بعض لوگوں سے پوچھتا بھی نہیں تھا، ان کے درس میں خود ہی جا کے شروع ہو جاتا تھا کہ یہ قرآن کی بات سن لو. پہلے سے درخواست دیے کیے بغیر جاتا تھا درس میں اور کہتا تھا یہ تھوڑی دیر میں نے بات کرنی ہے، اور وہاں پر بڑے بڑے اساتید ان کی محفلوں میں، درس کی محفلوں میں میں یہ بات کر دیا کرتا تھا. صلوات پڑھے محمد والے. وظیفہ کیا ہے، یعنی ڈیوٹی کیا ہے علماء کی؟ کیونکہ قرآن بیان للناس ہے تو علماء وہ تفسیر لکھیں جو آرام سے ایک آدمی پڑھ اور سمجھ سکے، اس میں پیچیدہ اصطلاحات وغیرہ اور یہ چیزیں نہ ہوں. اور اسی طرح اہل بیت اطہار، امیر المؤمنین، ان کے فرامین کو ان تفاسیر میں آسان کر کے شامل کیا جائے اور لوگوں تک پہنچایا جائے. ہمارے مولا نے ہمیں وصیت کی تھی کہ یہ مولا کی شہادت سے قبل والی وصیت کے لفظ ہیں، اللہ اللہ فی القرآن فلا یسبقکم الی العمل بہ احد غیرکم، اللہ سے ڈرتے رہنا، اللہ سے ڈرتے رہنا قرآن کے بارے میں، کوئی بھی اس پر عمل کرنے میں تم سے سبقت نہ لے جانے پائے. یہ مولا اپنوں کو وصیت کر رہے ہیں، سبقت نہ لے جانے پائے. لہٰذا آغا کراتی فرما رہے ہیں کہ مولا کی اس دلیل کو بھی اگر، اس وصیت کو بھی دیکھیں تو بھی ہمارا فریضہ بنتا ہے کہ قرآن کی طرف ہماری توجہ زیادہ ہونی چاہیے. صلوات پڑھے محمد والے محمد. بس میں تمام کر رہا ہوں. سورۃ یہ تفسیر نمونہ، تفسیر نمونہ میں آغا ناصر مکارم شیرازی، یہ آپ خود بھی دیکھ سکتے ہیں، سورۃ الانعام کی تفسیر جہاں سے شروع ہوتی ہے، سورۃ الانعام کی تفسیر جہاں سے شروع ہوتی ہے وہاں پر، چونکہ سورۃ الانعام بھی ان صورتوں میں سے ہے جس کے گھروں میں ختم کرائے جاتے ہیں، پتہ نہیں مشکلات کے حل کے لیے اور پتہ نہیں حاجت برابری کے لیے، تو اس سورت کے جب فضائل والی احادیث شروع میں لے کر آتے ہیں آیت اللہ ناصر مکارم شیرازی تفسیر نمونہ میں، تو کہ جو اس سورت کو تلاوت کرے اسے یہ ملے گا، یہ ملے گا، اس کا یہ اجر ہے، اس کے بعد یہ ان کی عبارت ہے. بس یہ آخری چیز ہے جو آپ کے سامنے بیان کرنا چاہتا ہوں، اور اس کے بعد ہم سورہ شعراء کی طرف جائیں گے. فرماتے ہیں لیکن عجیب بات یہ ہے کہ بعض لوگ اس سورہ کو صرف اس کے الفاظ پڑھنے پر قناعت کرتے ہیں، یعنی وہ سمجھتے ہیں جتنے اجر اور ثواب ان حدیثوں میں ہیں یہ کس کو ملیں گے، جو بس اس کے الفاظ کو زبان پہ جاری کر دے گا. اور بڑے بڑے جلسے، فارسی میں جلسہ کہتے ہیں، ہمارے سیاسی باہر والے جلسے کو نہیں کہتے، یعنی اکٹھے مل کے بیٹھنا، بڑی بڑی محفلیں، وسیع و عریض، ختم انعام یعنی ختم سورہ انعام کی کرتے ہیں، اور اپنی شخصی مشکلات کے حل کے لیے، اپنے خصوصی مسائل کے حل کے لیے، بڑے شان و شوکت سے اپنی توفیق کے مطابق اپنے گھروں میں یہ گیدرنگز کرتے ہیں کہ جن کو جلسات ختم انعام کا نام دیا جاتا ہے. اس میں کوئی شک نہیں کہ اگر ان محفلوں میں اس سورہ میں کیا بات کی ہے اللہ نے اس پر غور کیا جائے، اس پر تدبر کیا جائے، تو نہ فقط یہ کہ اس شخص کی مشکلات حل ہوں گی بلکہ عام مسلمانوں کی مشکلات بھی حل ہونے کا سبب بنے گا۔ لیکن افسوس کہ بہت سارے لوگ قرآن کو کس نگاہ سے دیکھتے ہیں کہ جس میں ورد بتائے گئے ہیں، ورد، اس کو 100 دفعہ، اس کو 50 دفعہ، اس کو 1000 دفعہ، سمجھتے ہیں قرآن وردوں کی کتاب ہے، اس میں اوراد بتائے گئے ہیں کہ ان اوراد میں بڑے خفیہ قسم کے اثرات ہیں، بڑے خفیہ قسم کے اثرات ہیں، کوئی راز ضرور ہے، یوں کہا گیا ہے، خواب میں آیا ہے اور پتہ نہیں کیا کیا چیزیں بنائی ہوتی۔ اس نگاہ سے بہت سارے لوگ قرآن کی آیات کو دیکھتے ہیں، قرآن کی طرف نگاہ رکھتے ہیں، اور اس کا نتیجہ کیا ہوتا ہے کہ سوائے الفاظ قرآن کو پڑھنے کے اور کچھ چیز ان کی سوچ میں نہیں آتی، جبکہ قرآن تو سارا کا سارا درس ہے اور مکتب ہے اور پلان ہے اور بیداری ہے اور رسالت ہے اور آگاہی ہے۔ کس نے اس کو لوگوں کو بتا دیا کہ یہ بغیر فکر والے بغیر سمجھے ہوئے جلسات، ان سے تمہاری حاجات پوری ہوں گی؟ اگر ہوتی ہوتی تو پاکستان کی بھی مشکلات حل ہو گئی ہوتی، کر کے دکھائیں۔ میں اکثر لوگوں سے عرض کرتا ہوں صرف توجہ کروانے کے لیے، ہمارے یہاں تعویذوں کی اقسام ہیں، دشمن دور کا تعویذ، ہر تمنا پوری کا تعویذ، اور ساتھ اور لکھا ہوتا ہے مجرب عمل ہے، مجرب یعنی تجربہ کیا ہے، اس کو کرو تو ہر حاجت پوری۔ سب سے بڑا جھوٹ یہ ہے، کیونکہ یہ والے مجرب عمل اللہ نے نہ رسول پاک کو بتائے تھے، نہ مولا علی کو، نہ امام حسین کو، ورنہ وہ کر کے سارے دشمن دور کر لیتے۔ اور ان کو بھی اگر چیک کرنا ہے تو ایک دشمن ہے جس کا نام اسرائیل ہے، یہ سارے عمل بتانے والوں سے کہیں عمل کر کے اس دشمن کو دور کر کے دکھاؤ، کر سکتے؟ کون سی جنگ آپ نے ایسی سنی ہے اللہ کے نبی، اللہ کے نبی سے زیادہ کس کے ورد میں تاثیر ہوگی، اللہ کے نبی سے زیادہ کس کے چلے میں طاقت ہوگی؟ کون سی جنگ آپ نے سنی ہے جس میں اللہ کے نبی نے سپاہیوں کو اور جنگ میں کی تیاریوں کی جگہ وظیفے بتائے ہو کہ یہ وظیفہ کرو فتح ہوگی؟ نہیں، جتنی تلواریں لا سکتے ہو لاؤ، جتنے گھوڑے ہیں لاؤ، جتنے میرے ساتھ چل سکتے ہو، تنگ ہوتے ہو یا آرام سے چل سکتے ہو، میرے ساتھ چلو۔ اگر محنت کرنے کا اور تدبیر کرنے کا اور میدانوں میں نکلنے کا آلٹرنیٹ یہ تعویذ اور وظائف ہوتے تو اللہ اپنے نبی کو اتنی مصیبتوں اور مشکلات میں نہ ڈالتا۔ اللہ کو امام حسین ہم سے بہت پیارا تھا، اللہ ان کے بدن کے ٹکڑے نہ ہونے دیتا، ان کو وظیفے بتا دیتا کہ دشمن دور، پھونک مارو سارے ابن سعد کے سپاہی سڑ جائیں گے۔ اگر یہ عمل کا آلٹرنیٹ سمجھے جائے تو یہ گمراہی کے سوا کچھ نہیں ہے، اور انہوں نے قوم کو گمراہ کر دیے، بہت بڑی تعداد گمراہ ہو گئی ہے جو بجائے تدبیر اور محنت کرنے کے ان چکروں میں پڑے رہتے ہیں۔ اور اگر ان سے رزلٹ نکلتا ہوتا تو کبھی بھی وہ میں یوں کہا کرتا ہوں کہ رزق میں برکت کی دعائیں ہمارے پاس ہیں، مانگتے بھی ہیں، لیکن رزق امریکیوں کے پاس زیادہ ہے اور چینیوں کے پاس زیادہ ہے، تعویذ رزق کے ہمارے پاس ہے، کاروبار چلانے کے تعویذ ہمارے پاس ہیں، لیکن کاروبار چلتے زیادہ امریکیوں کے کہ نہیں چلتے؟ چینیوں کا زیادہ کاروبار چلتا ہے، ویسٹ کا زیادہ چلتا ہے، ان سے جا کے پوچھے کون سے تعویذ، ان کے پیروں کی بیعت کرے جا کر۔ میں اس لیے کہہ رہا ہوں کیونکہ ہم جب تعویذ میں رہتے ہیں تو ہمارا بھی ارادہ ہی ہوتا ہے کہ ہمارے پیسے زیادہ ہوں، ہمارا کاروبار چمکے، آخرت کم ہوتی ہے، دنیا زیادہ ہوتی ہے، تو دنیا میں تو وہ آگے ہے، پھر ان کے جا کے پوچھے تم کون سے تعویذ لیتے ہو؟ تو پتہ چلے گا تعویذ نہیں لیتے، تحقیقات کرتے ہیں، محنت کرتے ہیں، بڑے زبردست طریقے سے علمی میدان میں آگے نکلے، تب اس دنیا نے بھی ان کے سامنے گھٹنے ٹیک دیے۔ اور ہم ساری دعاؤں، سارے وظیفوں، سارے ورد کے باوجود ہر دوسرے معاملے میں ان کے آگے بھکاری بن کے کھڑے ہوتے ہیں۔ اور اس کی ایک مثال، ابھی دوبارہ آئی ایم ایف والے آ رہے ہیں، آج آ گئے یا کل آئیں گے، اور اس تعویذوں والی قوم کو سیٹ کریں گے مزید۔ اللہ تعالیٰ کا حقیقی دین پورا کا پورا عمل ہے، تدبیر ہے، محنت ہے، اللہ کی رضا کے لیے سب کچھ داؤ پہ لگا دینا، یہ دین کا خلاصہ ہے، اس طرف موومنٹ، نہ کہ دین کی چیزوں کو اپنے دنیاوی مسائل کے ہر وقت اس کی فکر میں استعمال کرنے میں رہتا ہے. امام حسین کا مکتب کیا ہے؟ سب کچھ دین کو دینے کی فکر. اور ہمارا دین کیا ہے؟ سب کچھ دین سے لینے کی فکر. ہمارے یہ برکت ہو جائے، ہماری صحت بھی ہو جائے، یہ اپنی جگہ پہ ٹھیک ہے، لیکن اصل نہیں ہے، یہ اصل کو بھول گئے ہیں اور پھر ان چیزوں میں ہم مبتلا ہو کر رہ گئے ہیں. صلوات پڑھیں محمد والے پر. اللہ تبارک و تعالیٰ سے دعا ہے کہ پروردگار بحق قرآن کریم و بحق محمد و آل محمد ہم سب کو اس ماہ مبارک رمضان میں جس طرح وہ چاہتا ہے اس طرح عبادت کی، اس طرح دعا کی، اس طرح توبہ کی، اس طرح قرآن مجید سے تمسک کی توفیق عطا فرمائے. اہل بیت اطہار کے فرامین سے تمسک کی توفیق عطا فرمائے. اے پروردگار، اس محفل میں جتنے مومنین اپنے دل میں کوئی پریشانی یا مشکل رکھتے ہیں، پروردگار مومنین کی مشکلات کو آسان فرما. پروردگار ہمارے مرحومین کے درجات کو بلند فرما، ان کی بخشش اور مغفرت فرما. ہمارے عزیز وطن پاکستان پر رحم فرما. ہم سب کا خاتمہ خیر پر اور ایمان پر فرما. اللہم صل علی محمد و آل محمد.